دوہری شخصیت، نیکی نیک کام، بدی برے کام۔ اسٹرینج کیس آف ڈاکٹر جیکل اینڈ مسٹر ہائیڈ بائی رابرٹ لوئس اسٹیونسن۔ تحریر اور پیشکش سید عرفان علی ڈاٹ کام۔ آپ ایک انسان نہیں، آپ کی شخصیت ایک نہیں، آپ کے اندر دو انسان موجود ہیں۔ آپ کی شخصیت کے دو پہلو ہیں، نیک اور بد۔ دونوں آپ پر فتح پانے کی کوشش میں ہمیشہ مصروف رہتے ہیں، مگر آخری انتخاب آپ کا ہوتا ہے۔ آپ نیکی کا انتخاب کرتے ہیں یا برائی کا؟ کمزور جسم، لمبا قد، کم بولنے اور اپنے کام سے کام رکھنے والا سادہ انسان، یہ نام تھا اٹرسن کا، جس کا پیشہ تھا وکالت۔ دوسروں سے کم ملتا جلتا، مگر ان کی برائیوں پر حیرت کا اظہار کرتا۔ برا بھلا کہنے کے بجائے ہمیشہ برے وقت میں ان کا ساتھ دیتا، اور برائی اور برے وقت سے بچانے کی کوشش کرتا۔ ایسے وقت میں اس کا رویہ بہت اچھا ہوتا۔ اس کے دوستوں میں شامل تھے اس کے رشتہ دار، یا پھر وہ چند لوگ جن سے اس کی بہت پرانی دوستی تھی۔ رچرڈ اینڈ فیلڈ کا شمار اس علاقے کے جانے پہچانے لوگوں میں ہوتا تھا۔ یہ اٹرسن کا دوست بھی تھا، اور کافی دور جا کر ان میں رشتہ داری بھی نکل آتی تھی، مگر یہ دوستی لوگوں کے لیے حیرانی کا باعث تھی۔ وجہ یہ تھی کہ ان دونوں میں کوئی بات بھی مشترک نظر نہیں آتی تھی، مگر پھر بھی اتنی گہری دوستی۔ یہ دونوں اتوار کو ایک ساتھ سیر کرتے، بلکہ یہ تو ان کے لیے دنیا کی بہترین چیزوں میں سے ایک تھی، جس کے لیے وہ اپنی ہر قسم کی دوسری مصروفیت کو ختم کر دیتے اور اس سیر کا مزہ لوٹتے، اگرچہ اس سیر کے دوران وہ کم سے کم گفتگو کرتے اور چہرے سے بھی سنجیدگی نمایاں ہوتی۔ ہاں، اگر کوئی راستے میں شناسا ملتا تو اس سے اچھے طریقے سے سلام دعا لیتے۔ لندن کی ایک بڑی سڑک پر یہ دونوں چہل قدمی کر رہے تھے۔ خوشحال لوگوں کا علاقہ تھا، جہاں دکانیں بند تھیں، مگر تمام ہفتہ یہاں رونق رہتی تھی۔ مگر آج آمد و رفت اتوار ہونے کی وجہ سے کم تھی۔ نزدیک ہی ایک دو منزلہ مکان موجود تھا۔ اوپر کی جانب ایک کھڑکی اور نیچے ایک دروازہ۔ عرصہ دراز سے اس پر توجہ نہ دی گئی تھی، اس لیے حالت ابتر اور خراب تھی۔ جب دونوں سیر کرتے اس مکان تک پہنچے تو رچرڈ اینفیلڈ نے اپنے دوست وکیل سے کہا، اس مکان کو دیکھ کر میں پریشان ہو جاتا ہوں، اور وہ وقت یاد آ جاتا ہے جب ایک روز میں دور کے کسی علاقے سے اپنے گھر واپس آ رہا تھا۔ شدید سردیوں کی رات کے 3 بج رہے تھے، لوگ اس وقت سو رہے تھے، اور سڑک پر لالٹین کی روشنیوں کے علاوہ کچھ بھی نظر نہیں آ رہا تھا۔ مجھے ڈر لگ رہا تھا، میں خوف محسوس کر رہا تھا۔ اسی وقت ایک آدمی جس کا قد چھوٹا تھا اور جسم بھاری، وہ تیز رفتاری سے ایک طرف جاتا دکھائی دیا۔ دوسری طرف سے ایک بچی جو بمشکل 8-10 سال کی ہوگی بھاگتی ہوئی آ رہی تھی۔ سڑک کے کنارے پر دونوں ٹکرا گئے، مگر میں اس وقت خوفزدہ ہو گیا جب اس شخص نے اس بچی کو بے دردی سے اپنے پاؤں تلے روند ڈالا، اسے زخمی کر دیا اور اس کی چیخوں کی بالکل پرواہ نہ کی۔ بے حد خوفناک واقعہ تھا، وہ انسان نہیں، کوئی خوفناک مخلوق لگتی تھی، جن لگتا تھا۔ مگر میں نے ہمت کی، اس شخص کے پیچھے بھاگا، اسے پکڑا اور بچی کے پاس لے آیا۔ बहुत से लोग जिनमें बच्ची के रिश्तेदार भी लगते थे जमा हो चुके थे। अगरचे वो शख्स अपने आप को गुस्से से दूर रखने की कोशिश कर रहा था मगर मुझे इंतहाई खौफनाक नज़रों से देख रहा था। मगर हकीकत ये थी कि पहली ही नज़र में मुझे उस शख्स से बहुत शदीद नफ़रत महसूस हुई थी। वहाँ मौजूद हर आदमी और औरत, हत्ता के वो डॉक्टर भी जो बच्ची का इलाज करने आया था, उस आदमी से नफ़रत महसूस कर रहा था और जान से मार डालना चाहता था। वो आदमी एक बहुत बड़ी रकम बच्ची को देने के लिए आमादा नज़र आया और मालूम है रकम देने के लिए कहाँ आया? इस दरवाज़े पर। उसने चाबी निकाली, दरवाज़ा खोला, अंदर गया, 10 पाउंड कैश और 90 पाउंड का चेक लाया। चेक पर एक इज़्ज़तदार इंसान के दस्तखत थे। मैंने सोचा फ्रॉड किया जा सकता है क्योंकि ये शख्स इतनी सुबह मकान के पिछली जानिब से अंदर गया है और इतने मशहूर आदमी का चेक लेकर आया है, मगर सुबह वो चेक कैश हो गया। खैर, असल बात यह है कि जिस शख्स का चेक था वो बहुत अच्छा और मशहूर इंसान है, जबकि दूसरा शख्स शैतान नज़र आ रहा था। उसका नाम हाइट था। उसकी शक्ल देखकर नफ़रत और कराहत का एहसास पैदा होता था। ज़रूर उसके चेहरे का कोई हिस्सा ख़राब था जिसकी वजह से वो आम आदमी की निस्बत बेहद गलीज बन चुका था। वो मेरे ख़्याल में आ रहा है मगर मैं बयान करने से कासिर हूँ। वो अब भी कभी कभी यहाँ पर आता है। एक हफ़्ते पहले मैंने फिर उसे दरवाज़ा खोलते हुए देखा मगर मैं इस बारे में सवालात नहीं पूछता क्योंकि इससे गलत फहमियाँ पैदा होती हैं। वकील मिस्टर अटरसन ने कहा, असल आदमी का नाम मैं जान चुका हूँ। दोनों ने कहा, अब इस वाक़े को ख़त्म करते हैं और दोबारा इस पर बहस ना करेंगे। शाम का वक्त था और मिस्टर अटरसन अपने घर में मौजूद थे। उन्होंने अलमारी से वो वसीयत निकाली जो मिस्टर जैकल ने उनके पास रखवाई थी। दरहकीकत अटरसन डॉक्टर हेनरी जैकल का भी वकील था मगर इस वसीयत की तैयारी में उन्होंने डॉक्टर जैकल की कोई मदद नहीं की थी मगर इस पर अमल दरामद की जिम्मेदारी ले ली थी। इस वसीयत के मुताबिक डॉक्टर हेनरी जैकल के मरने के बाद या 3 माह तक गायब रहने यानी नज़र ना आने की सूरत में उनके दोस्त और साथी एडवर्ड हाइट जायदाद के मालिक होंगे। बस थोड़ी बहुत रकम घर के मुलाजमीन को दी जाएगी। मिस्टर अटरसन की सोच सीधी और सच्चाई पर मबनी थी मगर ये वसीयत उनकी सोच के ख़िलाफ़ थी। हाइट कौन था उन्हें इल्म ना हो सका था मगर अब जब के उसका ज़िक्र आया तो बहुत बुरे अल्फाज के साथ। एक बदसूरत जालिम इंसान बल्कि शैतान, ऐसी वसीयत लिखना किस कदर ख़राब बात है। क्या डॉक्टर जैकल पागल हो चुके हैं? अटरसन ने वसीयत दोबारा अपनी जगह पर एहतियात से रखने के बाद डॉक्टर लैनियन से मिलने का प्रोग्राम बनाया जो उनके पुराने और स्कूल के दोस्त थे और बहुत अच्छे डॉक्टर भी। ये दोनों एक दूसरे की सोहबत से खुश होते। डॉक्टर लैनियन ने अटरसन का इस्तकबाल किया मगर बताया कि डॉक्टर जैकल से उसकी मुलाकात बहुत कम होती है जिसकी वजह ये बताई कि डॉक्टर जैकल गुज़िश्ता 10-12 सालों से बेहद अजीबोगरीब गुफ्तगू करने लगा है। ऐसी इल्मी बातें जिन पर यकीन मुमकिन नहीं। उन्होंने मज़ीद बताया कि वो हाइड नामी आदमी को भी बिल्कुल नहीं जानते। घर जाकर मिस्टर अटरसन को नींद ना आई और वो सुबह तक इन्हीं बातों पर गौर करते रहे। उनके जहन में वो भयानक आदमी आता रहा और बच्ची को कुचलता रहा। कभी कभार आंख लग जाती मगर इस दौरान भी वही सोचें। वो सोच रहे थे कि अगर वो उस भयानक शक्ल को एक मर्तबा देख लें तो ये मौम्मा हल हो जाएगा और शायद पुरिसरार वसीयत की वजह भी समझ में आ जाए। दूसरे दिन से उन्हें जब भी वक्त मिलता, सुबह दोपहर शाम, वो उस पुरिसरार दरवाजे के करीब मौजूद रहते। आखिर एक रात 10 बजे के करीब, जब हर तरफ खामोशी छाई हुई थी, उन्हें कदमों की आवाज़ सुनाई दी। मिस्टर अटरसन छुप गए, ऐसी जगह चले गए जहां से उन्हें देखा ना जा सके। वो आदमी दरवाजे के ताले में चाबी डालकर खोलने वाला ही था कि मिस्टर अटरसन आगे बढ़े और पूछा, क्या आप मिस्टर हाइड हैं? पहले तो इस अचानक हमले से वो आदमी सख्त परेशान हो गया और फिर कहा, हाँ। अटरसन ने कहा, मैं और डॉक्टर जैकल गहरे दोस्त हैं, क्या मैं अंदर आ सकता हूँ? उस आदमी ने गुस्से और रूखेपन से जवाब दिया, नहीं, डॉक्टर जैकल इस वक्त यहाँ मौजूद नहीं है। उसने अटरसन के कहने पर अपनी शक्ल दिखाई और तेज़ी से अंदर चला गया। वापसी पर अटरसन सोच रहे थे, वाकई ये शख्स इंसान से ज़्यादा कोई और ही भयानक मखलूक नज़र आता है। इस आदमी में क्या कमी है? क्या ये शैतान है? मिस्टर अटरसन डॉक्टर जैकल के घर पहुंच गए, जो बहुत खूबसूरत था और अमीरानापन नुमाया था। बूढ़े मुलाजिम पूल ने दरवाज़ा खोला, खूबसूरत ड्राइंग रूम में उन्हें बिठाया, मगर कुछ देर बाद बताया कि डॉक्टर जैकल बाहर हैं। उनके पूछने पर बताया कि मिस्टर हाइड को घर में आने जाने पर मुकम्मल आज़ादी है और पुरानी बिल्डिंग की चाबियां भी उनके पास हैं, जहां वो जा सकते हैं। अलबत्ता वो घर के पिछले हिस्से से आते जाते हैं। अटरसन का ख्याल था कि डॉक्टर जैकल किसी मुश्किल में फंस चुके हैं, शायद जवानी में कोई बुराई की होगी जिसका नतीजा अब सामने आ रहा है। लेकिन उनका माजी तो साफ था, लिहाजा ऐसे हालात का सामना करने का सवाल ही पैदा नहीं होता था। वो डॉक्टर जैकल के लिए सख्त परेशान थे। मुझे उनकी मदद करनी है, मगर कैसे? वो तो अपने मामलात में मुझे दखल देने की इजाज़त नहीं देंगे। कुछ दिन बाद डॉक्टर जैकल ने चंद दोस्तों को दावत में बुलाया। जब दोस्त चले गए तो अटरसन ने डॉक्टर जैकल से वसीयत के बारे में बात शुरू की। डॉक्टर जैकल की तरफ से जवाब आया कि दो आदमी मेरी तरफ से परेशान हैं, डॉक्टर लैनियन, जो मेरे इल्म से इत्तफाक नहीं रखते क्योंकि वो घिसी पिटी सोच रखते हैं, और तुम, जो मेरी वसीयत से बिल्कुल खुश नहीं। अटरसन बोला, हाँ ये सही है, क्योंकि हाइड एक अच्छा इंसान नहीं है। जिस पर डॉक्टर जैकल का रंग उड़ गया, मेरे हालात और परेशानियां इस चीज़ के अलावा मुझे कुछ इजाज़त नहीं देते। अटरसन ने कहा, मुझे बताइए असल मसला क्या है ताकि मैं आपकी मदद कर सकूं। डॉक्टर ने जवाब दिया, अटरसन तुम मुझे अपने आप से भी ज़्यादा अजीज़ हो, मगर हाइट के मामले पर मैं मज़ीद कोई बात नहीं करना चाहता। हाँ, मगर तुम्हारे लिए सुकून की बात होगी कि मैं जब भी चाहूँगा हाइट से पीछा छुड़ा सकता हूँ। डॉक्टर जैकल ने कहा, वादा करो अटरसन कि अगर मुझे कुछ हो गया तो हाइट से मुतालिक मेरी वसीयत पर मुकम्मल अमल करोगे। उसने मुझे बताया था कि उसका रवैया तुम्हारे साथ बुरा था, मगर मैं उसे नज़रअंदाज नहीं कर सकता। तुम उसके मुतालिक कोई भी राय रखो, मगर मेरी वसीयत पर अमल ज़रूर करवाना। अटरसन ने इस बात पर हामी भर ली। एक साल गुजर गया, अक्टूबर का महीना था कि खबर आई, एक अमीर आदमी कत्ल कर दिया गया है। एक मुलाजमा ने इस वाक़े को देखा, जो चांदनी रात से खिड़की में खड़ी लुत्फ़अंदोज़ हो रही थी। उसने देखा कि एक बूढ़ा आदमी सड़क से गुज़र रहा है। मिस्टर हाइड से उसकी मुलाकात हुई, जिससे एक मर्तबा पहले भी लड़की ने देखा था और उससे नफ़रत महसूस की थी। बूढ़े आदमी के लिए उसके दिल में हमदर्दी के जज्बात थे। चांदनी रात में उसकी शक्ल नज़र आ रही थी, जो शायद मिस्टर हाइड से रास्ता पूछ रहा था। अचानक मिस्टर हाइड सख्त गुस्से में नज़र आया और हाथ में पकड़ी हुई छड़ी से मार मार कर बूढ़े आदमी को कत्ल कर दिया, और फिर अपने हाथों और पैरों से लाश का हशर ख़राब करता रहा। मुलाजमा ने यह देखा तो अपने हवास खो बैठी। जब रात के 2 बजे होश में आई तो पुलिस को खबर दी। मकतूल की जेब से एक ख़त निकला, जिसके ऊपर मिस्टर अटरसन का नाम लिखा हुआ था। सुबह मिस्टर अटरसन ने बूढ़े को पहचान लिया। ओ मेरे खुदा, ये तो बहुत मशहूर शख्सियत सर डैनवस कैरो थे। जिस छड़ी से कत्ल किया गया था अटरसन ने उसे भी पहचान लिया, क्योंकि ये उन्होंने हेनरी जैकल को बतौर तोहफा दी थी। बहुत पहले मिस्टर हाइड ने अपना एड्रेस अटरसन को दिया था। चुनाचे वो पुलिस के साथ उसकी रहाइशगाह पहुंच गया, जहां दूसरी बिखरी हुई चीज़ों के साथ वो छड़ी जिसे कत्ल किया गया था वहां मौजूद थी, और जली हुई चेकबुक भी। बैंक से मालूम हुआ कि एक बहुत बड़ी रकम अभी भी उसके अकाउंट में मौजूद है, मगर मिस्टर हाइट गायब हो चुका था। उसकी रहाइश के इर्द गिर्द के लोगों ने उसके मुतालिक नापसंदीदगी का इजहार किया। अटरसन सर डैनवस कैरो की मौत पर बहुत परेशान थे, और इसी वाक़े के मुतालिक सोचते हुए डॉक्टर जैकल के घर चला गया, जिसने बताया कि उससे हाइट का ख़त मिला है, जिसमें डॉक्टर जैकल का उसके अच्छे सलूक के साथ शुक्रिया के बाद ये भी कहा गया था कि अब वो हमेशा हमेशा के लिए जा रहा है और अब उसके पास कभी नहीं आएगा। वो ख़त अटरसन ने अपनी जेब में रख लिया। उसके ख्याल में चूंकि जायदाद हाइट के नाम कर दी गई थी, चुनाचे डॉक्टर जैकल की ज़िंदगी को भी हाइट के हाथों ख़तरा था। वहाँ से जाते हुए जब अटरसन ने पूल से पूछा, तो उसे मालूम हुआ कि आज डॉक्टर जैकल से मिलने कोई शख्स भी नहीं आया। अटरसन सोच में पड़ गया कि अगर उस घर में कोई नहीं आया तो डॉक्टर जैकल ने क्यों कहा कि हाइट वहाँ आया था और उसी ने यह ख़त दिया था। अटरसन अपने क्लार्क, जिस पर उससे भरपूर एतमाद था और जो तहरीर शनासी का माहिर था, उसके पास ख़त लेकर गए, जिसने बताया कि डॉक्टर जैकल और मिस्टर हाइट की तहरीर में काफ़ी मुमासलत है। वक्त गुजरता रहा। डॉक्टर जैकल, जिसने कुछ अरसे पहले लोगों से मिलना जुलना ख़त्म कर दिया था, अब दोबारा उनसे मिलने जुलने लगा और नेकी के काम और गरीबों की मदद करना भी शुरू कर दिया। अटरसन, डॉक्टर लैनियन और दूसरे लोग उसके घर दावत में भी गए। वहाँ बहुत खुशगवार माहौल में बातें होती रहीं, मगर चंद दिन बाद ही डॉक्टर जैकल ने दोबारा लोगों से मिलना जुलना बंद कर दिया और अपने आप को कमरे में बंद कर लिया। ये तब्दीली अटरसन के लिए नाखुशगवार थी। उसने सोचा कि शायद डॉक्टर लैनियन को इसकी वजह मालूम हो। डॉक्टर लैनियन ने अगरचे अटरसन का तो अच्छे तरीके से इस्तकबाल किया, मगर वो डॉक्टर जैकल के ज़िक्र पर बहुत ज़्यादा खौफजदा हो गई और साफ साफ कह दिया कि वो उस शख्स के बारे में, यानी डॉक्टर जैकल के बारे में कोई बात नहीं करना चाहते। अटरसन ने डॉक्टर जैकल को ख़त लिखा और पूछा कि उसकी तन्हाई का क्या सबब है, जिसका जवाब आया कि उसे उसकी गलतियों की सज़ा मिल रही है। चंद दिन बाद डॉक्टर लैनियन की वफात हो गई, मगर मौत से पहले एक ख़त उसने अटरसन को लिखा, मगर ताकीद ये थी कि जब तक डॉक्टर जैकल के मरने का यकीन ना हो जाए या वो बहुत अरसे तक गायब रहे, तो फिर उस सूरत में ये ख़त खोला जाए। अटरसन एक अच्छा वकील था, चुनाचे उसने फैसला किया कि वो ना चाहते हुए भी इन हिदायात पर अमल करेगा। दर हकीकत वो दरवाज़ा जिसमें हाइट दाखिल होता था, डॉक्टर जैकल के घर के पिछली जानिब का हिस्सा था, और फिर एक रोज़ रिचर्ड एनफील्ड और अटरसन को उसी जानिब की खिड़की से डॉक्टर जैकल नज़र आए, मगर अभी उन्होंने बात शुरू की ही थी कि उनके चेहरे पर तकलीफ़ के असरात नुमाया नज़र आने लगे। चेहरे में ऐसी तब्दीली महसूस हुई जिससे वो दोनों बेहद परेशान हो गए, मगर डॉक्टर जैकल ने फौरी तौर पर अपने आप को खिड़की से हटा लिया। कुछ दिन बाद पूल, जो कि डॉक्टर जैकल का मुलाजिम था, सख्त परेशानी की हालत में अटरसन से मिलने आया। उसने बताया कि उसके मालिक के कमरे में कोई अजनबी इंसान कई दिन से मौजूद है, क्या मालूम कि उस अजनबी ने मालिक को कत्ल कर दिया हो। उसकी परेशानी देखकर अटरसन डॉक्टर जैकल के घर गए, जहां सब लोग ही परेशान थे। पूल ने आवाज़ दी कि मिस्टर अटरसन आपसे मिलने आए हैं। अंदर से एक अजनबी आवाज़ ने जवाब दिया, मैंने किसी से मुलाकात नहीं करनी, इसे कहो चला जाए। پول نے بتایا کہ یہ شخص روزانہ کسی دوائی کی فرمائش کرتا ہے، پھر اندر سے واپس کر دیتا ہے کہ یہ ملاوٹ شدہ ہے، دوسری لے کر آؤ۔ دروازہ توڑ دیا جاتا ہے اور اندر ایک آدمی کی لاش پڑی ہے۔ یہ ہائٹ تھا، شاید اس نے انجام سے اور سزا سے بچنے کے لیے خودکشی کر لی ہے، اٹرسن نے سوچا، اور جیکل کو تلاش کیا مگر بے سود، وہ نہ ملا۔ وہاں سفید نمک جو کہ دوائی کے لیے منگوایا گیا تھا موجود تھا، اور ایک بند لفافہ بھی۔ یہ بند لفافہ اٹرسن کے لیے ہی تھا، اس نے پڑھا جس میں لکھا تھا کہ وہ ہائٹ کی جگہ اٹرسن کو جائیداد کا مالک بنا رہا ہے۔ یہ بھی لکھا تھا کہ ڈاکٹر لینین کے خطوط کو پڑھ کر تمام بات سمجھ میں آ جائے گی، اور اگر بات سمجھ نہ آئے تو اس کا لکھا ہوا خط پڑھا جائے جو کہ بند حالت میں موجود تھا۔ ان خطوط کو پڑھ کر تمام بات سمجھ میں آ جائے گی۔ اٹرسن نے پولیس بلانے سے پہلے ان خطوط کو پڑھنے کا فیصلہ کیا۔ پہلے اس نے ڈاکٹر لینین کا خط پڑھا جس میں ڈاکٹر لینین نے لکھا تھا کہ جیکل کا خط اسے ملا، جس میں تاکید تھی کہ اس کے گھر جائے اور دراز سے تمام چیزیں نکال کر اپنے گھر لے آئے اور ایک شخص کا انتظار کرے۔ اس نے ہدایت کے مطابق سفید نمک اور سرخ محلول وہاں سے لیا، اور ڈاکٹر جیکل کی نوٹ بک بھی اسے ملی جس میں ان تمام تجربات کے متعلق تحریر کیا گیا تھا۔ رات کا اندھیرا ہوا تو ایک عجیب و غریب شخص وہاں آ گیا جس کا نام ہائٹ تھا۔ اس نے بغیر ادھر ادھر کی بات کیے تجربہ شروع کیا، اور جو اشیاء ڈاکٹر جیکل کے گھر سے لائی گئی تھیں ان سے ایک دوائی تیار کی۔ لینین نے کہا کہ جو کرنا ہے اس کے سامنے کرے، چنانچہ ہائٹ نے اپنی تیار کی ہوئی دوائی پی لی، اور کچھ دیر بعد ہی وہ ڈاکٹر جیکل کی شکل میں تبدیل ہو چکا تھا۔ ڈاکٹر جیکل نے اس قدر عجیب و غریب باتیں بتائیں جو ڈاکٹر لینین نے لکھنے سے انکار کر دیا تھا، اور خوف کی حالت میں مر گیا۔ اس کے بعد اٹرسن جیکل کا خط پڑھنا شروع کرتا ہے۔ اس نے لکھا تھا کہ وہ امیر گھرانے میں پیدا ہوا، خوبصورت تھا، صحت مند تھا، پڑھا لکھا تھا، مستقبل اچھا نظر آ رہا تھا۔ اس نے اس بات پر کام شروع کیا کہ انسان کے اندر موجود اچھائی اور برائی کی قوتوں کو علیحدہ کیا جانا چاہیے، اور سخت محنت کے بعد ایسی دوائی تیار کرنے میں کامیاب ہو ہی گیا جو ایسا کر سکتی تھی۔ ابتدا میں انتہائی شدید درد محسوس ہوا، مگر کچھ دیر بعد ہی بہت زیادہ طاقت، اور وہ مسٹر ہائیڈ میں تبدیل ہو چکا تھا، یعنی اس کی برائی والا حصہ مسٹر ہائیڈ کی صورت میں موجود تھا، جو ڈاکٹر جیکل کی طرح تھکا ہوا نہ تھا بلکہ جوان اور زندگی کے ولولوں سے آشنا تھا، جسے ڈاکٹر جیکل نے بے حد پسند کیا۔ ڈاکٹر جیکل نے اس نئے انسان کے لیے ایک نئی جگہ رہنے کا انتظام کر دیا، اور ایک نیا بینک اکاؤنٹ بھی ہائٹ کے نام سے کھلوا لیا۔ ہائٹ برائی کے کاموں کی طرف مائل تھا، مگر جیکل دوبارہ اپنے آپ کو اصل شکل میں لے آتا، اور ہائٹ کی بری حرکتوں کا مداوع کر کے اپنے ضمیر کو مطمئن کرنے کی کوشش کرتا۔ مگر یہ کیا ہوا، اب وہ خود بخود ہائٹ بننے لگا تھا۔ یہ کتنی پریشانی کی بات تھی، اگر اس کی برائی کا حصہ اس پر غالب آ گیا اور وہ ہمیشہ کے لیے ہائٹ بن گیا تو کیا ہوگا۔ چنانچہ اس نے فیصلہ کیا کہ اب ہائٹ کو اپنے اوپر مسلط نہ ہونے دے گا۔ مگر پھر کافی عرصے بعد جب دوبارہ ہائٹ نے اس پر قبضہ کیا تو وہ بے قابو ہو چکا تھا، اور اسی حالت میں اس نے سر ڈینوس کیرو کو قتل کر دیا۔ جیکل بننے کے بعد اس نے اپنے خدا سے سچے دل سے معافی مانگی اور اچھی زندگی گزارنے کا عزم کیا، مگر ایک روز جب وہ باغ میں بیٹھا ہوا تھا اس نے محسوس کیا کہ وہ خود بخود ہائٹ بن رہا ہے۔ وہ اپنے گھر نہ جا سکتا تھا، اور پولیس کے ہاتھوں گرفتاری کا بھی خوف تھا۔ کسی کو معلوم نہ تھا کہ دراصل ہائٹ ڈاکٹر جیکل کی ہی ایک دوسری شکل ہے، اور اس کی برائیوں اور تاریخ حصہ ہے۔ کیا کروں، کیسے اس ہائٹ سے میں پیچھا چھڑاؤں؟ پھر سوچا اور ڈاکٹر لینین سے درخواست کی کہ جیکل کے گھر جائے اور دوائی وغیرہ بنانے کا سامان لے آئے۔ ڈاکٹر لینین نے اس کی ہدایت پر عمل کیا۔ ڈاکٹر لینین کے سامنے دوبارہ دوائی تیار کی گئی اور وہ دوبارہ ڈاکٹر جیکل بن گیا، مگر جیکل بننے کے لیے اسے بار بار دوائی پینی پڑ رہی تھی۔ جیسے ہی دوائی اپنا اثر کھوتی، اس کی شخصیت کا شیطانی پہلو ہائیڈ موقع پاتا اور اس پر قبضہ کرنا شروع کر دیتا۔ نیک جیکل کی کمزوری بد ہائیڈ کی طاقت بن جاتی، اور پھر مصیبت میں اصل اضافہ اس وقت ہوا جب دوائی نے بننے سے انکار کر دیا۔ وجہ اس نمک کا نہ ملنا تھا جس سے دوائی تیار کی جاتی تھی۔ اس کی تمام تر کوشش کے باوجود اس قسم کا نمک نہ مل سکا جو اس دوائی کی تیاری کے لیے چاہیے تھا۔ چنانچہ جیکل کو اس بات کا احساس ہو گیا تھا کہ اب وہ ہمیشہ ہمیشہ کے لیے ہائیڈ بن جائے گا۔ چنانچہ ان آخری لمحات میں جب وہ جیکل ہے، وہ آٹرسن کو یہ خط لکھ رہا ہے اور تمام تفصیلات سے آگاہ کر رہا ہے۔ جیکل ان آخری لمحات میں سوچ رہا ہے کہ معلوم نہیں ہائیڈ گرفتار ہونے کے بعد پھانسی چڑھنا پسند کرے گا یا خودکشی کر کے اپنے آپ کو ختم کر لے گا۔ ڈاکٹر جیکل کو اس بات کی پرواہ بھی نہیں کہ ہائیڈ کیا کرے گا، ہاں مگر اس بات کا ضرور علم ہے کہ جب اٹرسن یہ خط پڑھ رہا ہوگا تو ڈاکٹر جیکل اس دنیا میں موجود نہیں ہوگا۔ تحریر اور پیشکش سید عرفان علی .com